تو فرمایا کہ یہ غار قریب الایمان قریب کھڑے ہوئے ایمان کی علامت ہے. تو سب سے پہلی بات تو یہ معلوم ہوئی کہ گندے خیالات کی آمد پر اپنے ایمان پر شبہ نہیں کرنا چاہیے کہ نعوذ باللہ ہم تو کافر ہو گئے. بعض اوقات ایسے خیالات بھی آ جاتے ہیں کہ نعوذ باللہ اللہ تعالیٰ کا کوئی وجود نہیں, حضور صلی اللہ تعالیٰ علیہ وسلم کا نعوذ باللہ کوئی وجود نہیں, اس طرح کے بھی خیالات آ جاتے ہیں. اسی لیے اللہ سبحانہ و تعالیٰ کی ذات کے بارے میں منع فرمایا گیا کہ غور نہ کرو, تفکروا فی خلق اللہ ولا تفکروا فی اللہ, حضور صلی اللہ تعالیٰ علیہ وسلم فرماتے ہیں. یہ بہت بڑے وسوسوں کے باپ کو دروازے کو بند فرمایا حضور صلی اللہ تعالیٰ علیہ وسلم کی کہ اللہ کی مخلوق میں غور و فکر کرو کہ اللہ نے کیسے پھول بنائے ہیں, پہاڑ اللہ نے کیسے کھڑے کر دیے, آسمان کیسے بغیر پلر کے بنا دیا, زمین کیسی بنا دی, اس میں تو غور کرو اور اللہ کی تسبیح کرو, اللہ کی تعریف کرو. ولا تفکروا فی اللہ, لیکن اللہ کے بارے میں غور نہ کرو, فَإِنَّهُمْ لَنْ تَغْلِبُوا قَدَرًا, کیونکہ تم اللہ کی قدر نہیں کر سکتے, تم نہیں پہچان سکتے اللہ تعالیٰ کو جیسا ان کے پہچانے جانے کا حق ہے. لہذا اللہ کے بارے میں غور نہ کرو. اور مفسرین نے تو یہاں پر لکھا ہے, قرآن کریم میں اللہ تعالیٰ فرماتے ہیں الَّذِينَ يَذْكُرُونَ اللَّهَ قِيَامًا وَقُعُودًا وَعَلَى جُنُوبِهِمْ وَيَتَفَكَّرُونَ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ. اس آیت سے عجیب و غریب نقطہ نکالا ہے کہ اللہ کے نیک بندے وہ ہیں جو اللہ کو یاد کرتے ہیں, ذکر کرتے ہیں اللہ کا, کھڑے ہوئے بھی, بیٹھے ہوئے بھی, اور اپنے پہلوؤں پر بھی. الَّذِينَ يَذْكُرُونَ اللَّهَ قِيَامًا وَقُعُودًا وَعَلَى جُنُوبِهِمْ, کھڑے ہوئے, بیٹھے ہوئے, پہلوؤں پر, یعنی جب بستر پہ لیٹتے ہیں تب بھی اللہ کا ذکر کرتے ہیں. تو اس سے مراد سونے کی دعا پڑھنا ہے, اللہ کا ذکر کرتے ہوئے سو جانا, کرتے کرتے سو جانا. اور آگے فرمایا ہوا تفکرون فی خلق السماوات والارض, زمین اور آسمان کے پیدا کیے جانے میں اور زمین اور آسمان کی جو چیزیں ہیں, مخلوقات ہیں, ان میں فکر کرتے ہیں. تو اللہ کا, اللہ کے لیے تو ذکر کا لفظ استعمال فرمایا اور مخلوق کے لیے فکر کا لفظ استعمال فرمایا. الذین یذکرون اللہ قیاما وقعودا, اور وہاں مخلوق کے لیے یتفکرون فی خلق السماوات والارض, تفکر فکر غور, تو وہ مخلوق کے لیے ہے. اللہ کے لیے تو اللہ کا ذکر ہے بس, اللہ کی ذات میں غور و فکر کرنے سے کہ اللہ کیسے وجود میں آئے, بھلے بھائی کیسے ہمیشہ سے ہیں, کیسے ہو سکتے ہیں, اب سب کوئی سوچ رہا ہے, اس کا جواب کبھی نہیں ملے گا. جواب کیا ملنا ہے, اور الٹا ایمان متزلزل ہو جائے گا, ایمان ڈاوڈاؤن ہو جائے گا, نہ جانے کس قسم کے واقعات آنے شروع ہو جائیں. اس لیے فرمایا کہ ولا تفکروا فی اللہ, اللہ کے بارے میں غور فکر مت کرو, اللہ کی مخلوق کے بارے میں غور فکر کرو. تو وساوس کا آنا برا نہیں ہے, لانا برا ہے. ایک صاحب نے حکیم امت رحمۃ اللہ علیہ نے لکھا کہ میرا نماز میں دل نہیں لگتا. فرمایا دل لگنا فرض نہیں ہے, دل لگانا فرض ہے, اس کی کوشش میں لگے رہو, نہیں لگتا تو یہ فرض نہیں, جو فرض ہے تم ادا کر رہے ہو. کہ کہیں پر اگر دھیان چلا گیا, کوئی مسئلہ آ گیا نماز میں, پھر نماز کی طرف لوٹ آؤ کہ میں اللہ کے سامنے کھڑا ہوں, یا یہ سوچنے کہ بیت اللہ میرے سامنے ہے, بیت اللہ کے سائے میں نماز پڑھ رہا ہوں, بس سوچتے رہے, اسی کو سوچتے رہے نماز کے آتے تک. کوئی اور مسئلہ آ جائے, کہیں دھیان چلا جائے, پھر اسی طرف لوٹ آئے. تو یہ دل لگانے کی محنت کرنا ہمارے ذمے ہے, بس یہ فرض ہے. دل لگنا فرض نہیں لگتا, ہم لگانے لگاتے رہے, بس اتنا ہمارے ذمے ہے. ہم لوگ فکر مند ہو جاتے ہیں کہ نماز میں دل نہیں لگ رہا, اس کے بہت سے عوامل بھی ہیں. بعض اوقات استنجا صحیح نہیں ہوتا, سنت کے مطابق استنجا بہت سے لوگوں کو نہیں آتا. وضو کیسے سنت کے مطابق ہوتا ہے وہ بہت سے لوگوں کو نہیں آتا. नियत कैसे सही बांधी जाती है वो लोगों को नहीं आता, मालूम ही नहीं। ये भी अवामी है जो खुशू और खुशू में रुकावट बनी है, नमाज में इधर उधर ध्यान चला जाता है। इसलिए सरवर आलम सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया, इन्नमा तजावज़ अन उम्मती मा वसवसत बिही सुदूरहा, मेरी उम्मत पर जो अल्लाह ताला के इनामात हैं, दीगर इनामात हैं, उनमें से एक ये भी है कि मेरी उम्मत के दिलों में जो वसवसे आएंगे, वसवसे पैदा होंगे अल्लाह के वजूद के बारे में, कायनात के वजूद के बारे में, ईमान के बारे में शक व शुबा या गंदे ख्यालात का खुद बखुद आ जाना, फरमाया ये अल्लाह ताला ने मेरी उम्मत से माफ फरमा दी, इनको अल्लाह ताला ने मेरी उम्मत से माफ फरमा दिया। और ये वसवसों की इनकी मिसाल बिल्कुल ऐसी है जैसे एक आदमी घर में अकेला हो, रमजान का महीना हो, शिद्दत की गर्मी हो रही हो, फ्रिज में ठंडा पानी, फल फ्रूट खाने की चीजें सब रखी हुई हो, घर वाले मौजूद नहीं है, जी बहुत जा रहा है, प्यास भी लगी हुई है, मगर वो और बहुत ख्याल आ रहे हैं कि भाई ये पानी ठंडा रखा हुआ है, फल रखे हुए हैं, ये खा लिए जाए, मगर वो नहीं खा रहा, इसलिए जो मेरा रोजा है कोई देखने वाला भी नहीं। अब आप ये बताइए कि ये जो उसके दिल में ख्याल आते रहे इनके आने से क्या उसका रोजा छूट गया? जब तक वो खाएगा इन ख्याल पर अमल नहीं करेगा, नंबर एक, जब तक कि इन ख्याल पर अमल ना करे, नंबर दो, इन ख्याल को अच्छा ना समझे, इन ख्याल से इंतकाम ना करे, बस ये दो चीजें काफी हैं, इन ख्याल से इंतकाम ना करे और इन पर अमल ना करे, तो उस वक्त तक इसका 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 जो रोजा है वो नहीं टूटेगा, जब तक खाए पिए नहीं। इसी तरह इन वसाविन का हाल है, दिल में जो वसवसे आ रहे हैं इनसे इंतकाम नहीं करता और इनके आने को अच्छा, जब तक इनके आने बुरे वसाविन के आने को बुरा समझे तो ये वसाविन कभी नुकसान नहीं पहुंचा सकते, इनका कोई नुकसान नहीं, बिना जरूरत परेशान होने की क्या क्या बड़ी है कि हम परेशान हों। और और हजरत हकीम उल उम्मत रहमतुल्लाह अलैह ने तो अजीब बात फरमाई है कि वसावी के आने पर खुश हो जाना चाहिए, खुश हो जाना चाहिए कि अल्लाह का शुक्र है इतनी तो दौलत ईमान की मौजूद है कि ईमान के डाकू यानी शैतान को खारी और तमन्ना हो रही है कि इस पर मैं डाका डालू। अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह खुश होकर अल्लाह का शुक्र अदा करना चाहिए। और फरमाया शैतान से मोमिन की खुशी नहीं देखी जाती, लिहाजा वो जब ये देखेगा ये तो मेरे वसाविन डालने से और खुश होता है और अल्लाह का शुक्र अदा करता है तो उसकी वसवसे की जो ताकत है कमजोर हो जाएगी, आज डालता तो फिर भी रहेगा लेकिन कमजोर हो जाएगी, काबू में आ जाएगी, बस इतना काफी है हमारे लिए, इतना ही काफी है, आते तो रहेंगे वो कभी अपना काम बंद नहीं करेगा। और एक जगह फरमाते ये वसवसा शैतान की तरफ से है या वसवसा नफ्स की तरफ से है, इसकी क्या तमीज है? तो फरमाया कि जो वसवसा एक आध मरतबा आ जाए, एक आध मरतबा, तो ये और फिर नहाए दोबारा, ये शैतान की तरफ से होता है क्योंकि उसके और भी काम है, दूसरे लोगों को भी देखना है और भी काम करने, लिहाजा वो एक आध दफा डाला और चला गया दूसरे और दूसरे लोगों का काम बिगाड़ने के लिए। और जो वसवसा बार बार आ रहा हो, बार बार आ रहा हो, तकरार के साथ आ रहा हो, ये नफ की तरफ से है क्योंकि नफ हमारे साथ लगा हुआ है। इन्ना आता अजूबी का नफ तकर लगी थी जब भाई, ये तो बहुत बड़ा दुश्मन है, फरमाया हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बहुत बड़ा दुश्मन है जो तुम्हारे पहलू में मौजूद है, इतना बड़ा दुश्मन है, इतना बड़ा दुश्मन है कि शैतान भी इसके सामने छोटा दुश्मन है, शैतान भी इसके सामने छोटा दुश्मन है इस नफ के मुकाबले में। भाई वजह यह है कि शैतान को गुमराह किसी शैतान ने किया था, जो उसने हजरत आदम अलैहि सलाम को सजदा नहीं किया तो उसके गुमराह करने के लिए कोई और शैतान पैदा हुआ था, उसके साथ ये नफ था, ये नफ कि मैं बड़ा हूँ, जिसने इसको उभारा था। मालूम हुआ शैतान से बड़ा दुश्मन नफ है। इसीलिए हदीस में हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने सबसे बड़े दुश्मन का लफ्ज नफ के लिए इस्तेमाल करवाया, शैतान के लिए नहीं। इन्ना हाज़ा अदू बिका नफ्स अल्लती फी जंबे। मालूम हुआ शैतान से बड़ा दुश्मन नफ है। तो ये बार बार जो ये वसाविस डाले ये नफ की तरफ से होते, जो एक आध मरतबा आ जाए वो शैतान की तरफ से। बहरहाल वसाविस का आना बुरा नहीं है, लाना बुरा है और आने के बाद उसमें मशगूल होना इस पर मुआवजा है। हजरत मौलाना रशीद अहमद गंगोही रहमतुल्लाह अलैह फरमाया करते थे, मैं दिल से मुबारकबाद देता हूँ उस मुसलमान को, उस मोमिन को, जिसको सारी जिंदगी नमाज के अंदर वसवसे आते रहे मगर उसने नमाज को ना छोड़ा, नमाज को ना छोड़ा, वसवसे आते रहे वो दोबारा नमाज की तरफ लौट कर आता रहा। एक वसवसा आया उसमें गैर इख्तियारी तौर पर मजबूरियत हो गई, पता ही नहीं चलता वहां वापस, लेकिन अचानक तंबी होती है तो वापस लौट आया कि भाई मैं नमाज में हूँ, अल्लाह के सामने खड़ा हूँ, या जो इस नमाज में पढ़ा है उसका तर्जमा सोच ले, इससे भी वसाविस से छुटकारा मिल जाता है। ये सोच ले कि मैं काबतुल्लाह के साए में खड़ा हूँ। या एक बात और भी है, बाद लोग सूरतें मुकर्रर करके पढ़ते रहते हैं, उन्हीं सूरतों को बार बार वही जगह कोई कैसे लगा दी, नमाज क्या हुआ जो कोई कैसे लगा दी, तो भाई ये तो होना ही है। जब पहली रकत में सूरह क्या है सूरह मौसर और दूसरी में सूरह इखलास, बस अब ये रख लीजिए चल रहा है मामला, और वो जाहिर है कि ये होना ही है, फिर तो वसावी आने जरूरी होने। तो नए नए मकामात से थोड़ा थोड़ा हिफ करके याद करके नई नई सूरतों को पढ़ना चाहिए, इससे भी वसावी में कमी बात है, नमाज में दिल लग जाएंगे। सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अजीब दुआ फरमाई, اللهم اجعل مصابيح قلبي خشيتك وذكرك واجعل همتي وقضايا فيما تحب وترضى. يا الله میرے دل میں جو آنے والے خیالات ہیں ان خیالات ان کو ایسا بنا دیجئے کہ میرے دل میں آپ ہی کی آپ کے ذکر کے آپ کی یاد کے خیالات آئیں اور آپ کی خشیت کے خوف کے خیالات آئیں. اللهم اجعل مصابيح قلبي خشيتك وذكرك وَجَعَلْ هِمَّتِي وَهَوَايَ فِيمَا تُحِبُّ وَتَرْضَى. اور میرے دل میں جو خیالات آتے ہیں وہ اس بات کے آئے کہ جو آپ کو پسند ہو وَتَرْضَى اور جس پر آپ راضی ہو. ایک بات اور عرض کر دینا کہ کسی صحیح خیال کا دل میں لانا جو شریعت میں برا نہ ہو, جس میں مجبوریت شریعت نے اس کو برا نہ قرار دیا ہو, اس میں بھی کوئی حرج نہیں, خود اپنے اختیار سے بھی لایا جائے نماز میں. مثلاً حضرت عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں جہاد کے موقع پر صفوں کی جو صف بندی ہے کہ کس کو کہاں کھڑا کرنا ہے, کس کو کہاں متعین کرنا ہے, کون سا دستہ کہاں ہو, اس کو میں نماز میں سوچتا ہوں, نماز میں متعین کرتا ہوں. لہذا ان خیالات کے خود لانے میں بھی کوئی حرج نہیں, جو بذات خود نیک خیالات ہیں. نماز کے دوران حضرت عمر کا یہ عمل حضرت خود فرمائے حضرت عمر رضی اللہ تعالیٰ, لہذا کوئی حرج نہیں. تو سرور عالم صلی اللہ تعالیٰ علیہ وسلم کی یہ دعا بڑی اہمیت کی حامل ہے, اللہم اجعل مصابیح قلبی خشیتک وذکرک واجعل همتی وهوایا فیما تحب وترضى. یہ وسائل کو قابو میں کرنے کے لیے بہت اچھی دعا ہے. اور قرآن کریم میں اللہ سبحانہ و تعالی نے ایک عجیب و غریب دعا سکھائی ہے, وَقُلْ رَبِّ أَعُوذُ بِكَ مِنْ هَمَزَاتِ الشَّيَاطِينِ وَأَعُوذُ بِكَ رَبِّ أَنْ يَحْضُرُونِ. حضور صلی اللہ تعالی علیہ وسلم سے اللہ تعالی فرماتے ہیں کہ آپ یوں دعا کیا کیجیے, رَبِّ أَعُوذُ بِكَ مِنْ هَمَزَاتِ الشَّيَاطِينِ, کہ اے میرے رب میں شیطان کے وسوسوں سے آپ کی پناہ چاہتا ہوں, وَأَعُوذُ بِكَ رَبِّ أَنْ يَحْضُرُونِ, اور میں اس بات سے بھی آپ کی پناہ چاہتا ہوں کہ میرے پاس شیاطین آئے مجھے بہکانے کے لیے. تو یہ دعا بھی بہت زبردست دعا ہے, رَبِّ أَعُوذُ بِكَ مِنْ هَمَزَاتِ الشَّيَاطِينِ وَأَعُوذُ بِكَ رَبِّ أَنْ يَحْضُرُونِ. جب وساوس آ رہے ہوں, گندے خیالات آ رہے ہوں, اس وقت یہ دعائیں پڑھنی چاہیے. اور اگر یہ دعا یاد نہ ہو پائے تو کم از کم, کیونکہ یہاں پر اعوذ باللہ کا لفظ ہے کہ میں آپ کی پناہ چاہتا ہوں, لہذا کوئی اعوذ باللہ من الشیطان الرجیم ہی پڑھ لے تو انشاءاللہ یہ بھی کافی ہو جائے گی. یہی پڑھ لیا اعوذ باللہ من الشیطان الرجیم تو یہ بھی کافی ہو جائے گا. اور ایک دعا اور بھی آتی ہے کہ بعض اوقات اللہ تعالیٰ اور انبیاء کے بارے میں عجیب عجیب وساوس آتے ہیں, تو سرور عالم صلی اللہ تعالیٰ علیہ وسلم نے چھوٹی سی دعا, اس کا بھی علاج. یہ دعائیں یہ اصل میں دوائیں ہیں کہ جب یہ مرض لاحق ہو جائے تو تم یہ دوا کام میں لے آؤ. تو اللہ تعالیٰ کے وجود کے بارے میں, انبیاء کے بارے میں وساوس آئے تو چھوٹی سی دعا حضور صلی اللہ تعالیٰ علیہ وسلم نے سکھا دی, آمنت باللہ ورسلہ, میں ایمان لایا اللہ پر اور اللہ کے تمام رسولوں پر. اب یہ دعائیں تو یہ پڑھ لی جائے. اللہ تعالیٰ ہم سب کو عمل کی توفیق عطا فرمائے. ایک سنت میں عرض کیا کرتا ہوں, سرور عالم صلی اللہ تعالی علیہ وسلم کی ایک عجیب و غریب سنت ہے جو صحابہ نے نقل کروائی. تو فرماتے ہیں لم یکن صحابہ, حضور صلی اللہ تعالی علیہ وسلم شور نہیں مچاتے تھے. حضور صلی اللہ تعالی علیہ وسلم شور نہیں مچاتے تھے, شور نہیں کرنا, شور کو پسند فرماتے تھے. لہذا یہ شور مچانا جو کچھ ہوتا ہے, میں تفصیل عرض نہیں کرتا, تو یہ شور مچانا بھی سنت کے خلاف ہے, حضور اس کو پسند نہیں فرماتے. اللہ تعالیٰ ہم سب کو عمل کی توفیق عطا فرمائے.
الحمدللہ رب العالمین, ہمارے گناہوں کو معاف کرنا دیجیے. اے اللہ پوری امت کے گناہوں کو معاف کرنا دیجیے. ہم سب کو اور پوری امت کو ہدایت کاملہ نصیب کرنا دیجیے. اے اللہ ہم سب کو, ہمارے گھر والوں کو, ہمارے رشتے داروں کو, اڑتا بیوا کو, امت کے لیے خلق کو اور رعایت دین کی آخری سرحد تک پہنچا دیجیے. اے اللہ آپ کا نام بڑا عظیم نام ہے, جتنا عظیم آپ کا نام ہے اتنا ہی عظیم ہم سب پر اور پوری امت پر فضل و کرم فرما دیجیے. اے اللہ آپ کا شیطان کی غلامی سے ہمیں نکال دیجیے. اے اللہ اپنی غلامی اور اپنے حبیب سرور عالم صلی اللہ علیہ وسلم کی غلامی نصیب فرما دیجیے. اے اللہ جو مانگا ہے وہ بھی عطا فرما دیجیے. اے اللہ جو نہیں مانگا اپنے